यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म सुनिल थापा। शुरूमा प्रमुख समाचार। दोलखाको माघे देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सुकुटे नजिकैको सुनकोशी नदीमा खसेर भएको दुर्घटनामा 10 जनाको मृत्यु। उद्धार कार्य जारी। यौन हिंसा गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहनुभएका पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्धको थुनछेक बहस जारी। र ऊर्जाका लागि कोइलाको अत्यधिक प्रयोग गर्दै आएका राष्ट्रहरूलाई त्यसको प्रयोग बन्द गरी विश्व वातावरण जोगाउने कार्यमा मद्दत गर्न राष्ट्रसंघको आह्वान। अब समाचार विस्तारमा। दोलखाको माघे देउरालीदेखि काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस अरनीको राजमार्ग अन्तर्गत सुकुटेमा आज दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ। घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। BA2KH 7245 नम्बरको यात्रुवाहक बस सुनकोशी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा 40 जना भन्दा बढ़ी यात्रु सवार रहेका थिए। अहिले उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध जबरजस्ती करणीय उद्योगमा थुनछेक बहस शुरू भएको छ। जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान शुरू भएको अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो। बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरोटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महरा विरूद्ध मुलुकी अपराध संहिता 2074 दर्ता दफा 34(3) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहिबार मुद्दा दर्ता गरेको थियो। संसद सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज 19 गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका 1 शिवपुरको रेन्जर पोस्ट नजिकै अज्ञात समूहद्वारा राखिएको रिमोट कन्ट्रोल बम नेपाली सेनाले डिस्पोज गरेको छ। नारायणदल गोरु सिंगेबाट गएको टोलीले सड़कमा राखेको वस्तु रिमोट बम भएको जनाउँदै करिब 2 घण्टा लगाएर बम डिस्पोज गरेको हो। बम कसले राखेको भन्ने बारेमा केही जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतले जड़ीबुटी निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन्। गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख 31 प्रकारका जड़ीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकोले नेपाली जड़ीबुटी निकासी ठप्प हुँदै आएको थियो। भारत सरकारले गत महिना अक्टोबर 1 भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जड़ीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाएको जानकारी गराएकोले नेपाली व्यवसायी उत्साहित भएका नेपाल जड़ीबुटी व्यवसाय संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले जानकारी दिनुभएको छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरी मिथिलाञ्चलको प्रमुख चाड छठ समापन भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना उपासना र पूजाको यो पर्व बिहिबारदेखि शुरू भएको हो। विगतमा तराईका जिल्लाहरूमा मात्रै मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौँ उपत्यका तथा पहाड़ी जिल्लाहरूमा पनि मनाउन थालिएको छ। छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरी रातभर जागेपछि आज बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिने परम्परा अनुसार आज बिहान जलाशय वरपर ठूलो संख्यामा सर्वसाधारणहरूको भीड़ लागेको थियो। मुलुकभर भ्रमण वर्ष 2020 सरगर्मी बढ़दै गर्दा लमजुङका स्थानीय तहहरू पनि उत्साहित भएका छन्। पर्यटकहरूको उल्लेख्य आगमन हुने लमजुङका स्थानीय तहहरू पर्यटन वर्षलाई लक्षित गरी विशेष तयारीमा जुटेका छन्। लमजुङबाट हाम्रा संवाददाता सरोज अधिक विश्वकर्माले तयार पारेको रेडियो रिपोर्ट।
लमजुङका स्थानीय तहहरूले पनि जिल्लामा पर्यटन प्रवर्धनलाई विशेष प्राथमिकतामा राखेको बताएका छन्। विशेष गरी ग्रामीण पर्यटनको हब मानिएको लमजुङका स्थानीय तहले होमस्टे प्रवर्धनसँगै अन्य पर्यटकीय संरचना विकास र प्रवर्धनलाई प्राथमिकता दिएको बताएका हुन्। पर्यटन वर्षलाई सफल बनाउने तयारी स्वरूप मर्स्याङदी गाउँपालिकाले विभिन्न मेला महोत्सवसँगै पर्यटकीय सम्पदाको विकास र प्रवर्धनमा जोड़ दिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो।
विभिन्न पर्यटन स्थलहरूमा महोत्सवहरू आयोजना गर्दै कार्यक्रमको माध्यमबाट त्यसलाई चिनाउने कार्यक्रमहरू हाम्रो भइरहेको छ। केही महोत्सवहरू हामीले सम्पन्न गरिसक्यौँ, केही महोत्सवहरू गर्ने तयारीमा हामी जुटिरहेका छौँ। त्यस्तै गरेर मसेनी गाउँपालिका पर्यटकीय हिसाबले पनि प्राकृतिक सौन्दर्यको हिसाबले थुप्रै त्यस्ता स्थानहरू छन्, यहाँ अत्यन्तै मनोरम झरनाहरू छ। यी सबै स्थलहरूको विकासको निम्ति हामीले बजेटिङ गरेर त्यसको प्रबन्धन, त्यसको चाहिँ भौतिक पूर्वाधार विकासको कामहरूमा पनि गाउँपालिका यतिखेर लागिरहेको छ।
लमजुङ विशेष गरी होमस्टेका लागि विशेष ख्याति कमाएको जिल्ला मानिन्छ। जिल्लाका विभिन्न होमस्टेहरूमा वर्षेनी हजारौं पर्यटकहरू आइरहेका छन्। जिल्लाका विभिन्न होमस्टेहरू मुलुक फर्कै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत पनि भइसकेका छन्। होमस्टे नै पर्यटकको गन्तव्य बनेपछि राइनस नगरपालिकाले नगरभित्रको होमस्टे प्रवर्धनसँगै यसको व्यवस्थापन र सुधारमा विशेष कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख सिंहबहादुर थापाले बताउनुभयो।
धेरैभन्दा धेरै पर्यटकहरू आउनका लागि हामी स्थानीय तहले पनि विभिन्न कार्यक्रम बनाएर राम्रा उत्कृष्ट होमस्टेहरू अवलोकन गराएर त्यही अनुसारको पाहुनाहरूलाई सत्कार गर्ने ट्रेनिङको व्यवस्था गराएका छौँ।
लमजुङका होमस्टेहरूमा पर्यटकहरूको ओहिरो नै लाग्ने गरेको छ। जिल्लाका होमस्टेहरूको चर्चा परिचर्चा देश विदेशमा हुने गरे पनि ग्रामीण भेगका होमस्टेमा पुग्न सड़क संरचना भने जीर्ण नै छ। पर्यटकीय गन्तव्य पुग्ने सड़क संरचना नै मुख्य प्राथमिकतामा राखेर काम गरेको विशिसर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल बताउनुहुन्छ।
धेरै पार्कहरू डिजाइन गरेको छ, पार्कहरू बनिरहेका छन्। दरबार, काउले पानी विशिसर नगरपालिकाको गण्डकी प्रदेशले पर्यटनको गन्तव्य स्थल किटान पनि गरेको अवस्था छ। पुरानो कोटमा जाने बाटो खन्दैछौँ, अनि बरा पोखरी जाने बाटो पनि पैसा छुट्याएका छौँ। अहिले चित्रे डाँडासम्म हामी बाटो पुर्याउँदैछौँ। होमस्टेहरूलाई चाहिँ प्रवर्धन गर्नका निम्ति गत वर्ष पनि बजेट विनियोजन गरेका थियौँ।
लमजुङ जिल्ला विकासको मुख्य आधार मध्ये पर्यटनलाई एक आधार मानिएको छ। भौगोलिक जिल्लामा जसरी पर्यटकको आगमन भइरहेको छ, सोही अनुरूप पर्यटकीय संरचनाहरूको विकास नहुँदा पर्यटकहरूले नै गुनासो गर्ने गरेका छन्। स्थानीय सरकारको प्राथमिकता, प्रदेश र संघीय सरकारको पर्याप्त सहयोग भएमा पर्यटन विकासमा लमजुङले थप फड्को मार्ने सरकारवालाहरू बताउँछन्।
रेडियो नेपालका लागि सरोज विश्वकर्मा, लमजुङ। यो थियो 2020 हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै लमजुङमा भइरहेको तयारीलाई समेटेर हाम्रा संवाददाता सरोज विश्वकर्माले तयार पार्नुभएको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग। नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी मंगिर 14 गतेमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्वारको टुंगो लगाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र केही स्थानीय तहका प्रमुखको उम्मेद्वारको विषयमा छलफल गरेको र छलफलपछि आज घोषणा गर्ने नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेद्वारका नामबारे प्रारम्भिक छलफल भएको थियो। बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। नेकपाको बैठक आज पुनः बस्दैछ। यता नेपाली कंग्रेसले पनि आज बस्ने बैठकबाट उम्मेद्वारको टुंगो लगाउने भएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले यही मंगिर 14 गते हुने उपनिर्वाचनमा कंग्रेसका उम्मेद्वार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनु भएको छ। आज चितवनमा कार्यकर्ताहरूसँग छलफल गर्दै उहाँले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कंग्रेसका उम्मेद्वार विजयी हुनु आवश्यक रहेको बताउनुभयो। अहिलेको निर्वाचन सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा कंग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाको भनाइ थियो। आगामी मंगिर 14 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बागलुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो। स्थानीय तहको मात्र निर्वाचन हुने 33 जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ। नेपाल यूएई संयुक्त कार्यसमूहको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरू भएको छ। बैठक नेपाल र यूएई बीच गत जूनमा सम्पन्न भएको श्रम समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पक्षमा केन्द्रित रहेको श्रम मन्त्रालयले जनाएको छ। बैठकमा 6 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरेले नेतृत्व गर्नुभएको छ भने यूएईको तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका अन्तर्राष्ट्रिय महाशाखा निर्देशक अब्दुल्ला अल नुबाइमीले गर्नुभएको छ। बैठक भोलिसम्म चल्नेछ। लैंगिक हिंसा विरूद्धको प्रदेश स्तरीय अभियान कार्यक्रम भोलिदेखि विराटनगरबाट शुरू हुने भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज पत्रकार सम्मेलन गरी लैंगिक हिंसा विरूद्धको अभियानलाई सफल पार्न लैंगिक हिंसा विरूद्धको प्रदेश स्तरीय कार्यक्रम शुरू गर्न लागि जानकारी दिएको हो। पत्रकार सम्मेलनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम्ममाया थापाले लैंगिक हिंसा विरूद्धको प्रदेश स्तरीय अभियान सफल पार्न सबै पक्षलाई सहयोगका लागि आग्रह गर्नुभयो। सोमबारदेखि आगामी मंगिर 9 गतेसम्म मुलुकका 7 प्रदेशमा सञ्चालन हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रालयका सदस्य सहित स्थानीय तहका प्रमुख, उपप्रमुख र सरकारवाला पक्षको सहभागिता रहने मन्त्रालयले जनाएको छ। कस्तुरीको बिनासहित जुम्लामा 2 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा गएको टोलीले जुम्लाको पातासारी गाउँपालिकाको लामरीबाट 2 गैराती पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा पातारासी गाउँपालिका 4 निवासी भक्त बहादुर बुढा र सोही ओडा निवासी जोग बहादुर बुढालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरले जनाएको छ। प्रदेश 1 पहिलो पटक झापाको गौरादहमा सौर्य ऊर्जाबाट खानेपानी वितरण गरिएको छ। गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सौर्य ऊर्जा जडान गरी खानेपानी वितरण शुरू गरेको समितिका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो। सौर्य ऊर्जाको प्रयोगबाट पानी वितरण गर्दा उपभोक्ताले सस्तो र गुणस्तरीय खानेपानी सेवा पाउनका साथै महसुल वितरणमा पनि सहज भएको भण्डारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बेकेछिन छोटो विश्राम।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्ट पेनमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघले विश्वव्यापी बिग्रदो वातावरणीय अवस्था सुधारका लागि अत्यधिक मात्रामा कोइलाको खपत गर्दै आएका एसियाई राष्ट्रहरूले कोइलाको प्रयोग रोक्नुपर्ने आवश्यकता औल्याएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले अत्यधिक कोइलाको प्रयोग गर्दै आएका देशहरूले बिग्रदो वातावरणलाई ख्याल गरी तत्काल कोइलाको विकल्प रोज्नुपर्ने सुझाव दिनुभएको छ। एक अन्तर्राष्ट्रिय संस्थाले गरेको पछिल्लो अध्ययनमा वातावरणीय असरका कारण एसियाका राष्ट्रहरूले अस्वाभाविक प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने तथ्य औल्याए लगत्तै राष्ट्रसंघले कोइलाको अत्यधिक प्रयोग गर्दै आएका देशहरूलाई त्यसको प्रयोग रोक्न आह्वान गरेको बुझिएको छ। मालीको पूर्वी मेनाका क्षेत्रमा सशस्त्र विद्रोही समूहको आक्रमणमा 49 सैनिक जवानको मृत्यु भएको छ। मालीको संघर्षमा रहेको आईएस विद्रोही समूहले आक्रमण आफूहरूले गरेको दावी गरेको छ। मालीमा सन् 2012 शुरू भएको सशस्त्र विद्रोहको क्रममा भएको पछिल्लो घटनालाई सबैभन्दा भीषण ठानिएको छ। मालीमा सक्रिय इस्लामिक अतिवादी समूहले देशको उत्तरी भेगमा कब्जा जमाएपछि पूर्व उपनिवेशिक राष्ट्र फ्रान्सले मालीको सरकारलाई साथ दिएपछि मालीको संघर्ष छापामार संघर्षमा परिणत भएको छ। टर्कीसँग सीमा जोड़िएको सिरियाको उत्तरी शहर ताल अब्यादमा शक्तिशाली कार बम विस्फोट हुँदा कम्तीमा 13 मृत्यु भएको छ। अमेरिकी हित अनुरूप काम गरिरहेको कुर्देश लड़ाकालाई त्यहाँबाट हट्न बाध्य पारेपछि अहिले टर्कीको सेनाले नियन्त्रणमा रहेको ताल अब्द्यालमा कुर्देश विद्रोही समूहले आक्रमण गरेको टर्कीको सुरक्षा स्रोतले दावी गरेको छ। सिरिया संघर्षमा आईएस समूह विरूद्ध लड्दै आएको कुर्देश समूहलाई अमेरिकाले दिँदै आएको सहयोग बन्द भएपछि अहिले टर्कीका सेनाले कुर्देश प्रभाव क्षेत्र सिरिया टर्की सीमा क्षेत्रमा कुर्देश समूह विरूद्ध आक्रमण गर्न थालेपछि अहिले सिरिया बहुपक्षीय भिडन्तको अखाड़ा बन्ने लक्षण देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कमा आयोजित एक मार्शल आर्ट प्रतिस्पर्धामा पार्टीका वरिष्ठ नेताहरूसहित आफ्ना 2 छोरालाई लिएर दर्शकका रूपमा पुग्नु भएको छ। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसी प्रतिस्पर्धा हेर्न पुग्नुभएका ट्रम्पलाई त्यहाँ उपस्थित दर्शकहरूले ठूलो स्वरले स्वागत गरेका थिए। सानो समूहले भने ट्रम्प विरोधी नारा पनि लगाएका थिए। राष्ट्रपति ट्रम्प एक हप्ता अघि यसै गरी बेसबल खेल हेर्न पनि पुग्नु भएको थियो। राष्ट्रपति ट्रम्पमाथि अहिले महाभियोग सम्बन्धी छानबिनको कुरा उठिरहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। दोलखाको माघे देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सुकुटे नजिकैको सुनकोशी नदीमा खसिएर भएको दुर्घटनामा 10 जनाको मृत्यु, उद्धार कार्य जारी। यो हिंसा गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहनुभएका पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्धको थुन छेक बहस जारी र ऊर्जाका लागि कोइलाको अत्यधिक प्रयोग गर्दै आएका राष्ट्रहरूलाई त्यसको प्रयोग बन्द गरी विश्व वातावरण जोगाउने कार्यमा मद्दत गर्न राष्ट्रसंघको आह्वान। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।